अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्राको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
आजबाट कर सप्ताह सुरु, पहिलो दिन प्रभात फेरी गरिँदै व्यवसाय दर्ताबारे अनुगमन र कारवाही गर्दै राजस्व कार्यालय।
पहाडी जिल्लामा उम्मेद्वारमाथि श्रृङ्खलाबद्ध आक्रमणले सुरक्षा चुनौती बढ्दो, प्रहरीद्वारा सुरक्षा चुनावी सुरक्षा संयन्त्र उच्च सतर्कता।
बाँकेका सिख समुदायद्वारा पहिचान दिनेलाई मतदान गर्ने भनाई, बाढी पीडितलाई निर्वाचनले छोएन, सुरक्षित बासको माग।
र प्रदेश नम्बर 5 चुनाव जित्न उम्मेद्वारको नजर थारू समुदायतर्फ केन्द्रित, चित्त नबुझेको भन्दै दैलेख भैरवी गाउँपालिकामा बहुमत सदस्यबाट छुट्टै गाउँसभा।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा आजबाट कर सप्ताह सुरु भएको छ। आज पहिलो दिन प्रभाव फेरि गरिँदैछ। व्यवसाय दर्ताबारे अनुगमन र कारवाही गर्दै राजस्व कार्यालय तपाईँको व्यवसाय दर्ता छ कि छैन भनेर सोध्दै, दर्ता नगरे पसल व्यवसायको कर नै तिर्नु पर्दैन भन्ने भ्रममा हुनुहुन्छ भने सचेत हुनुहोस्। त्यस्ता व्यवसायहरूलाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले अनुगमन गरी कारवाही गर्ने गरेको छ। कर सप्ताहको पूर्व सन्ध्यामा हिजो कुरा गर्दै आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत जनकराम शर्माले दर्ता नगरी व्यवसाय गर्ने र समयमै कर नतिर्ने व्यवसायीलाई कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने गरेको जानकारी दिनुभयो। उहाँले यस आर्थिक वर्षमा 232 करदातामा पुगेको जानकारी दिँदै भन्नुभयो, त्यस क्रममा जरिवाना समेतको निर्णय भएको छ। करमा दर्ता नभई व्यवसाय सञ्चालन गर्न पाइँदैन। प्रमुख कर अधिकृत शर्माले भन्नुभयो, दर्ता नगरे करबाट मुक्ति हुन्छ भन्ने कसैले सोच्न पनि ऊ एकैपटक जरिवानामा पर्न सक्छ। अनुगमन गर्दाको समयमा दर्ताको कारवाही मात्रै हुँदैन, उहाँले भन्नुभयो, जहिलेदेखि व्यवसाय सञ्चालनमा छ सोही मितिदेखि कानुन बमोजिम कर तथा जरिवाना तिर्नुपर्ने हुन्छ। आजबाट कर सप्ताह, आज शुक्रबारदेखि कर सप्ताह विभिन्न कार्यक्रम गरी देशव्यापी रूपमा मनाइँदैछ। दिगो राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सुदृढ कर शासन स्थापित गर्ने भन्दै सरकारले 2069 राष्ट्रिय कर सप्ताह मनाउन थालेको हो। मङ्सिर 1 राष्ट्रिय कर दिवस र मङ्सिरको पहिलो सातालाई कर सप्ताहको रूपमा मनाइने गर्दछ। आज आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले कर सप्ताहका क्रममा बाँसगढी, कोहलपुर र नेपालगञ्जमा कर सम्बन्धी विविध विषयमा छलफल समेत गर्ने भएको छ। त्यस क्रममा विद्यार्थी, प्रधानाध्यापक समेतसँग छलफल गर्ने कार्यक्रम रहेको छ। सोमबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका अर्थतन्त्र तथा अर्थशास्त्र तथा व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरूसँगको करको प्रचलित अभ्यासका बारेमा अन्तर्क्रिया गर्न लागि जानकारी दिएको छ। आज कर सप्ताहको पहिलो दिन प्रभात फेरि आयोजना गर्न लागेको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका सूचना अधिकारी राजु प्याक्रोले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सुरक्षा चुनौती थपिँदै गएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रभाव क्षेत्रमा जिल्लामा उम्मेद्वारमाथि भइरहेका श्रृङ्खलाबद्ध आक्रमणले सुरक्षा चुनौती बढेको हो। सुरक्षा संयन्त्रलाई उच्च सतर्कतासहित परिचालन गरिएको छ। केही साता यता उम्मेद्वार लक्षित घटना भएपछि सुरक्षाका लागि प्रहरी र नेपाली सेनालाई समेत परिचालन गरिएको छ। सम्पूर्ण संयन्त्र परिचालित गरेर आसन्न निर्वाचनलाई भयरहित ढङ्गले सम्पन्न गर्न सुरक्षा निकाय उच्च सतर्कता थबाङ बन्यो केन्द्र। रोल्पाको थबाङलाई मुख्य आधार क्षेत्र मान्दै आएकाले त्यहीँबाटै नेकपाले निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने आशंका सुरक्षा संयन्त्रले गरेको छ। करिब दुई महिना अघि कार्यकर्ता भेटघाटका लागि थबाङ आएका पार्टीका महासचिव चन्दले निर्वाचनको औचित्य नभएको भन्दै सशक्त बहिष्कार गर्ने कार्यकर्तालाई निर्देशन दिनुभएको थियो। मुलुककै कान्छो जिल्ला रुकुम पूर्वलाई पनि निर्वाचन सुरक्षाका हिसाबले अति संवेदनशील सूचीमा राखिएको छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाका अनुसार नयाँ जिल्ला भएकाले सुरक्षा चुनौती बारेमा स्थानीयदेखि केन्द्रीय तहबाटै गम्भीरपूर्वक तयारी थालिएको छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
बाँकेको राप्ती बाढी पीडितले बस्तीमा बस्दै आएका प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वारसँग सुरक्षित बासको माग गरेका छन्। बस्तीमा पुगेका उम्मेद्वारसँग उनीहरूले सुरक्षित र स्थानीय बसोबासको ग्यारेन्टी गर्न माग गरेका हुन्। भोट माग्न आएका गाउँ गएका उम्मेद्वार र राजनीतिक दलका नेतालाई सुरक्षित बसोबासको ग्यारेन्टी गर्न माग गरेको टिक्लीपुरकी मन्जु विकले बताउनुभयो। राप्ती सुनारी गाउँपालिका 6 स्थित सामुदायिक वनमा बस्दै आएका राप्ती बाढी पीडितले भोट माग्न आएका उम्मेद्वार र राजनीतिक दललाई राप्ती नदी नियन्त्रणका योजना सुनाउन आग्रह गर्ने गरेका छन्। बाँकेका बाढी पीडितलाई निर्वाचनको रौनकले छोएको छैन। रेडियो टेलिभिजन र पत्रपत्रिकामा निर्वाचनको कुराले महत्त्व पाए पनि अस्थायी टहरामा बसेका बाढी पीडितलाई निर्वाचनभन्दा बासकै चिन्ता छ। टिक्लीपुर स्थित सिद्ध साईकुमारी सामुदायिक वनमा बस्दै आएका हरिभक्त पौडेलले अहिले गाँसको भन्दा बासकै चिन्ता भएको बताउनुभयो। विश्वराज प्रसल डङ्गियाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
यस्तै जनगणना 2068 आधार मान्ने हो भने मुलुकमा अल्पसंख्यक सिख समुदायको जनसङ्ख्या 0.3% मात्र छ। करिब 6,000 हाराहारी मध्ये बाँकेको डुडुवा गाउँपालिका 6 हिर्मिनिया क्षेत्रमा करिब 3,000 को बसोबास छ। तिनी समुदाय प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारमा रहेका राजनीतिक दलसँग फेरि पनि पहिचानको मुद्दा उठाइरहेका छन्। उनीहरूले पहिचान दिलाउनलाई भोट दिने बताएका छन्। अल्पसंख्यक घोषणा जातीय एकाधिकार तथा सरकारी सेवा र सुविधामा आरक्षणको ग्यारेन्टी पहिचानको मान्यता दिन उनीहरूको माग छ। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
थारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराई दाङ घोराई नगर घोराई उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ। स्थानीय तहमा झैँ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि थारू मत निर्णायक होला त? खेलेको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार निहाल्दा उनी आफैमा अलमल हुनुहुन्छ। तैपनि भन्नुहुन्छ निर्णायक त अवश्य हो, तर आफ्नै समुदायको अनुहार छान्ने विकल्प भने यसपटक छैन। थारू समुदायको प्रभाव क्षेत्र मानिने मध्यपश्चिम तराईको बाँकी र बर्दियामा नारुलालले भने झैँ थारू मत निर्णायक हुने देखिन्छ। यहाँका 5 मध्ये 2 क्षेत्रमा थारू र अन्य 3 क्षेत्रमा गैर थारू उम्मेद्वार बीच प्रतिस्पर्धा छ। कलेन्द्र सेजवालले नागरिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा द्वन्द्व पीडितहरूको न्यायका लागि के गर्दैछ आयोग?
सङ्कलन भयो, त्यो उजुरीहरूलाई वर्गीकरण गर्ने, त्यो उजुरीलाई संस्थागत रूपमा राख्ने काम भएको छ। त्यसपछि अहिले हामी 7 प्रदेशबाट 7,000 उजुरीमा हाम्रो छानबिन चलिराखेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
तपाईँ प्यान दर्ता नगरी व्यापार व्यवसाय वा कुनै आय आर्जन गरिरहनु भएको त छैन, ध्यान दिनुहोस्। व्यवसाय वा रोजगारी गर्ने व्यक्तिले प्यान दर्ता गर्नु अनिवार्य छ। कर सम्बन्धी जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुहोस्। कर तिरौँ आफ्नो आमदानीको बदैता सुनिश्चित गरौँ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
तिमी किन रोइरहेकी?
खै के भनौ र, भन्न पनि डर लाग्छ। कसैलाई भनिस् भने मारिदिन्छु भन्या छ।
भन नानी, म तिमीलाई साथ दिन्छु भन।
हेर्नुहोस् न दाई, पल्लो घरको साइला दाईले जबरजस्ती मेरो अस्मिता लुट्यो।
के
आँखा नदेख्नु पनि मेरो लागि कस्तो अवस्था भयो, मलाई त मर्न मन लागेको छ।
दात हामी छैनौ, बरु अहिले नै हेरिहालौँ प्रहरी चौकीमा उजुरीको लागि। अपाङ्गता भएका महिलालाई बलात्कार गर्नेलाई त अन्यलाई भन्दा थप 5 वर्षको सजायको व्यवस्था छ नि, अनि निशुल्क कानुनी उपचार र प्रभावितलाई क्षतिपूर्ति दिने व्यवस्था पनि छ।
हो र दाई?
हो बहिनी।
त्यसो भए म प्रहरी चौकीमा हजुरसँगै जान्छु।
के तपाईँले पनि हिंसा भोगिरहनु भएको छ? यदि छ भने नजिकैको प्रहरी चौकीमा गएर उजुरी हालिहाल्नुहोस्। याद गरौँ, हिंसा सहनु ठुलो पाप हो।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला सङ्घ।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भएको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
द्वन्द्व पीडितहरूले न्यायको ढोका ढकढकाउन लागेको लामो समय भयो। न्यायका लागि बनेका दुईवटा आयोग, सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भयो, तर आयोगको समय सकिनै लाग्दा समेत द्वन्द्व पीडितले न्यायको महसुस गर्न सकेका छैनन्। द्वन्द्व पीडितहरूको न्यायका लागि सङ्कलन भएका उजुरीहरू, छानबिनको काम कहाँ पुग्यो त, अनि के गर्दैछ सत्यनिरूपण तथा मेलमिलाप आयोग? कुराकानी गर्दै आयोगका सदस्य श्री कृष्ण सुवेदी:
मुख्यतः आयोगले गरिसकेको काम भनेको मुख्य आयोग द्वन्द्व सबै द्वन्द्व पीडितबाट उजुरी सङ्कलन भयो, त्यो उजुरीहरूलाई वर्गीकरण गर्ने, त्यो उजुरीलाई संस्थागत रूपमा राख्ने काम भएको छ। त्यसपछि अहिले हामी 7 प्रदेशबाट 7,000 उजुरीमा हाम्रो छानबिन चलिराखेको छ। त्यो बाहेक आयोगले चाहिँ द्वन्द्व पीडितहरूका लागि परिपूरण नीति, मेलमिलाप नीतिहरू तयार गर्दैछ, जसले चाहिँ भोलि यो काम, अनुसन्धानको काम सकिसकेपछि पीडितहरूको लागि परिपूर्ण दिने बाटो, मेलमिलाप गराउने बाटो, कानुनी कारवाहीको दोषीहरूलाई कानुनी कारवाही गर्ने बाटो खुलोस् भन्नको लागि अन्य काम पनि साथसाथै लगिरहेको।
कस्ता खालको उजुरीहरू तपाईँसँग आयो?
सबै खालका आएका छन्। द्वन्द्वमा परेका मुख्यतः 8 प्रकारका घटनाहरूलाई हेर्नुपर्ने थियो। त्यति बेला चाहिँ विद्रोही पक्ष र राज्य पक्षबाट आएका गम्भीर प्रकारका मानवाधिकार उल्लङ्घनहरू, जसमा हत्या, बलात्कार, यातना लगायतका अन्य चाहिँ 8 प्रकारका घटनाहरू आएका छन्, जसमा विस्थापन सम्बन्ध, घर जग्गाबाट निकाला, घर जग्गा कब्जा सम्बन्धका मुद्दाहरू अथवा उजुरीहरू आएका छन्।
द्वन्द्व पीडितहरूले अहिलेसम्म भनिराख्नु भएको छ हामीले चाहिँ न्याय पाएनौँ, यो खास चाहिँ नि के कारणले उहाँहरू चाहिँ न्याय पाएन?
यो न्याय भनेको सजिलै छिट्टै हुने कुरा होइन। यो त्यो पनि द्वन्द्वकालमा भएका, द्वन्द्वकालमा एउटा द्वन्द्वको समयमा भएका कुराहरूलाई छानबिन गरेर ती पीडितहरूलाई न्याय दिलाउने कुरा चाहिँ सजिलो अथवा सहजै हुने कुरा होइन। यसै पनि 8-10 वर्ष बित्यो, आयोग बनेको 3 वर्ष भयो, 3 वर्षको अवधिमा आयोगले आफ्नो गर्न सक्ने काम गरिराखेको छ। पीडितहरूको अपेक्षा अलि धेरै छ, जुन अपेक्षाहरू आयोगले पुरा गर्न सकेको छैन त्यसले गर्दा उहाँहरूले न्याय पाएनौ भन्ने अनुभूति गरेको त्यो सही कुरा हो, तर यो अलि लामो प्रक्रिया भएको हुनाले समय बित्दै जाँदा काम सकिसकेपछि न्याय पाउने कुरा हो। त्यसले गर्दा अहिले चाहिँ पीडितहरूले प्रत्यक्ष रूपमा भोग्ने गरी नपाएको कारणले न्याय पाएन भन्नुभएको छ, तर यो प्रक्रिया अलि लामो लिन्छ भन्ने कुराको,
खास गरेर यो लामो प्रक्रिया किन हुन गइराखेको छ?
लामो प्रक्रिया भनेको अनुसन्धान नै आफैमा लामो प्रक्रिया हो, किन भन्दा द्वन्द्वकालमा भएका घटनाहरूको यथार्थ छानबिन गर्नुपर्ने कुरा सजिलो कुरा होइन। हिजो राज्यले, विद्रोही पक्षले आफूले गरेका कामहरू, मानवाधिकार उल्लङ्घनका घटनाहरूको प्रमाणहरू चाहिँ लोप गरेका छन्, त्यस्ता कुराहरू खोज्ने, पीडितहरूको पहिचान गर्ने, पीडकको पहिचान गर्ने अथवा वास्तविक तथ्य ल्याउने भन्ने कुरा सजिलो कुरा होइन। यो आफैमा लामो प्रक्रिया भएको हुनाले यसले त केही समय लिन्छ नै।
अब आयोगको म्याद पनि 3 महिना पछाडि चाहिँ सकिँदैछ, अब के हुन्छ? अब
यो राज्यले सोच्ने विषय हो। पहिला कुरा त यति धेरै उजुरी 3 वर्षमा छानबिन हुने विषय पनि होइन, पहिलो कुरा। दोस्रो कुरा, जति स्रोत साधन आयोगलाई हुनुपर्थ्यो त्यो पनि पुरा हुनु भएन। आयोग कतिपय समय चाहिँ निकममा भएर बस्नु पर्यो, नियमै आउन चाहिँ 1 वर्ष लाग्यो। यस्ता धेरै समस्याहरू आयोगले भोग्नु पर्यो र 3 वर्षमा नसिद्धिने नै कुरा हो। अर्कोतिर भनेपछि 60,000 उजुरी 3 वर्षमा सिद्धिँदैनन्, केही काम थप हुन सक्थ्यो होला, सरासर काम हुन पाएको भए, त्यो पनि हुन पाएन। त्यसले गर्दा अब द्वन्द्व पीडितको न्यायको अधिकार मर्दैन, जेसुकै भए पनि कुनै न कुनै रूपमा यसले गति लिन्छ र कुनै न कुनै रूपमा यसलाई समाधान गर्नैपर्छ, नत्र भने शान्ति प्रक्रिया पनि सकिँदैन। त्यसले गर्दा यो त राज्यले सोच्छ।
त्यसो भए द्वन्द्व पीडितहरू चाहिँ न्याय पाउनेमा ढुक्क भए हुन्छ त? अब
द्वन्द्व पीडितहरू त न्याय पाउनेमा ढुक्क नै हुनुपर्छ, किन भन्दा न्याय मर्न पाउँदैन। न्याय पर्न संसारको यो नियम नै हो। द्वन्द्व पीडितहरूलाई जबसम्म न्याय दिँदैन तबसम्म शान्ति प्रक्रिया टुङ्गिँदै टुङ्गिन्न। यो चाहिँ एउटा जसरी पनि यो चाहिँ
कहिलेसम्म चाहिँ न्याय पाइहाल्छन् त?
आएको सदस्यको नाताले मैले चाहिँ यति बेलासम्म हुनसक्ने होइन, तर चाहिँ यदि स्रोत साधन सम्पन्न गरियो, आयोगलाई कानुनी रूपमा बलियो बनाइयो, आयोगले उठाएका ऐन संशोधन लगायतका विषय संशोधन भयो भने अरू एक दुई वर्ष दुई तिन वर्षमा चाहिँ काम सिद्धिने अवस्था हुन्छ।
अब अन्तिममा द्वन्द पीडितहरूलाई तपाईँले के भन्नुहुन्छ?
मैले द्वन्द पीडितलाई मैले जहिले पनि भन्दै आएको छु, तपाईँहरूको न्यायको अभिलाषा न्यायको आशा नमार्नुहोस्। न्याय मर्दैन, ढिलो चाँडको कुरा हो, यसै पनि यो प्रक्रिया सजिलो सहजै हुने कुरा होइन, असाध्य असहज र अप्ठ्यारो बाटो हो। त्यसले गर्दा न्याय पाइन्छ तर ढिलो हुनसक्छ, यसमा नहात्तिनुहोस् नतालिनुहोस्। यो लडाइँ चाहिँमा आफू नहार्नुहोस् र सँगसँगै यो लडाइँ चाहिँ लड्दै गयो भने एक दिन न्याय अवश्य पाइन्छ। आयोगले पनि यहाँहरूको हकमा आफ्नो सके जति काम गर्छ, त्यसले गर्दा चाहिँ धेरै चिन्तित नहुन म आग्रह गर्छु।
सत्य निरूपण तथा मेलमिलाप आएका सदस्य श्रीकृष्ण सुवेदी र शम्भु थारू। अब अर्को सन्दर्भ, अछाममा दुई विमानस्थल छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर एक साफी बगर र क्षेत्र नम्बर दुई कमल बजारमा विमानस्थल भए पनि अहिले एउटा पनि सञ्चालनमा छैनन्। तर अवरुद्ध साफी बगर विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले गत वर्ष 12 करोड बजेट विनियोजन गरेसँगै कालोपत्रेको काम सुरु भएपछि स्थानीय खुसी भएका छन्। आजको नागरिक पश्चिमेलीमा खमम खत्रीले लेख्नु भएको छ। यता डोल्पामा जुफाल विमानस्थलमा एक साताभित्रै उडान भरिने भएको छ। सीता एयरले परीक्षण उडान गरे लगतै अब चाँडै जुफालमा नियमित उडान भर्ने बताएको हो। एयरले बुधबार बिहान नेपालगञ्जदेखि डोल्पाका लागि पहिलो परीक्षण उडान गरेको थियो। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
दैलेखको भैरवी गाउँपालिकामा बहुमत सदस्यबाट छुट्टै गाउँसभा गरिएको छ। कार्तिक 21 र 27 बसेको गाउँसभाले चित्त बुझ्दो निर्णय नगरेको भन्दै काङ्ग्रेसबाट विजयी भएकाहरूले गाउँसभाका बहुमत सदस्य बीच छुट्टै सभा गरेका हुन्। गाउँपालिकाको स्थायी कार्यालयको विषयमा एमाले र काङ्ग्रेसबाट विजयी सदस्य बीच मतभेद विवाद आकाशिएको हो। एमाले सदस्यले सिलेगे बजार र काङ्ग्रेस सदस्यले अहिले गाउँपालिका कार्यालय भएकै आसपास गाउँपालिकाको भवन बनाउनुपर्ने अडान लिएपछि काङ्ग्रेसका बहुमत सदस्यले छुट्टै सभा गर्नुपरेको सदस्य खड्के नेपालीले बताउनुभयो। 38 जना गाउँसभामा काङ्ग्रेसका 21 सदस्य छन्। आफूले गाउँपालिकाले गरेको निर्णय बहुमत गाउँसभाबाट अनुमोदन गरी स्थानीय विकास मन्त्रालयमा पठाएको नेपालीले बताउनुभयो। नागरिकमा खबर छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै 3 पटक प्रधानमन्त्री हुने बताउनु भएको छ। ज्योतिषले आफूलाई 7 पटक प्रधानमन्त्री हुने बताएको प्रधानमन्त्री देउपाको भनाइ छ। प्रधानमन्त्री देउपाले हिजो बिहान आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो। ज्योतिषहरूले मलाई 7 पटक प्रधानमन्त्री हुन्छस् भनेका छन्। उहाँले भन्नुभयो म फेरि 3 पटक प्रधानमन्त्री हुन बाँकी छ। वाम गठबन्धनका नेताले देउपा अब काङ्ग्रेसबाट अन्तिम प्रधानमन्त्री हुनुहुन्छ भनिरहनु भएको छ नि भनी पत्रकारले राखेको जिज्ञासामा देउपाले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले आफू डडेलधुराबाट जित्नेमा ढुक्क रहेको बताउनुभयो। मलाई तपाईँहरू डडेलधुराबाट पनि जित्छस् भनेर सोध्नुहुन्छ। उहाँले भने सुदूरपश्चिमबाट जित्ने बित्तिकै प्रधानमन्त्री हुने नेता आफू मात्रै रहेको बताउनुभयो। डडेलधुरामा देउवाले चुनावी सभालाई सम्बोधनका क्रममा लोकतान्त्रिक शक्तिले विजय हासिल गरे मात्र बेरोजगारी अन्त्य हुने बताउनुभयो। पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत आयोजना मार्फत युवा बेरोजगार अन्त्य गर्ने प्रतिबद्धता समेत उहाँले जाहेर गर्नुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर प्रकाशित छ।
धान भित्र्याउने बेला राजापुर बर्दिया नगरपालिका 10 खैरीचन्दनपुरका मतदाता हात्ती आतंकको मार खेप्दैछन्। भारतीय जङ्गलबाट गाउँ पस्ने हात्तीले किसानको भित्र्याउँदै आँटेको धान खसाएर खाएर नष्ट पार्ने गरेको छ। वर्ष दिनमा उब्जाएको धान जोहो गर्न रातभर जागराम बस्छन्। मलाई मल नपाउँदा गहुँ र तोरी छर्न पाएका छैनन्। आफूहरूको वर्तमान भूत र भविष्य सबै अन्यल भएको गुनासो गर्ने मतदातालाई चुनावको रौनकभन्दा गाँस बाँस कपास र ज्यान बचाउने चिन्ता पिरोलिएको छ। दलका उम्मेद्वार विकासी आश्वासन बोकेर भोट माग्दै घर दैलोमा पुग्दा मतदाता विचलित देखिन्छन्। नागरिकमा निर्मल घिमिरेले खबर लेख्नु भएको छ।
चासोको केन्द्रमा छ नेपालगञ्ज उपमहानगरपालिका समेत समेटिएको यो क्षेत्र। फरक फरक पृष्ठभूमिबाट आएका दुई भेटरान उम्मेद्वार बीचको तीव्र प्रतिस्पर्धाले चासोको विषय बनेको हो। भारोत्तोलन खेल मार्फत ओलम्पिकसम्मको यात्रा गरिसक्नुभएका काङ्ग्रेसका सुरेन्द्र हमाल र वाम गठबन्धनबाट एमालेका विजय कुमार गुप्ता चुनावी मैदानमा आम्ने सामने हुनुहुन्छ। दुवै रैथाने उम्मेद्वार मतदातामाझ लोकप्रिय हुनुहुन्छ। हमाल मध्य तथा सुदूरपश्चिम क्षेत्रकै पहिलो ओलम्पियन हुनुहुन्छ। गुप्ता 34 वर्षदेखि पुर्ख्यौली व्यवसाय सम्हाल्दै सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ। आजको कान्तिपुरमा कृष्णप्रसाद गौतमले खबर लेख्नु भएको छ।
बाँकेको डुडवा गाउँपालिकाको प्रथम गाउँसभाले चालु आर्थिक वर्षका लागि 35,57,40,000 बराबरको बजेट पारित गरेको छ। हिजो सम्पन्न गाउँपालिकाको पहिलो सभाले उक्त बजेट तथा कार्यक्रम नीति पारित गरेको हो। विनियोजित बजेटमा आन्तरिक आमदानी 56,03,000 रुपियाँ रहेको छ भने बाँकी केन्द्रीय अनुदान रहेको छ। गाउँसभाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले केन्द्रीय सशर्त अनुदान 7,31,83,000, वित्तीय समीकरण शीर्षक 21,24,97,000, सीमा क्षेत्र विकास कार्यक्रम 44,57,000, सामाजिक सुरक्षा कार्यक्रम 6,00,000 र आन्तरिक आमदानी 56,03,000 बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। यस्तै गाउँसभाले गाउँपालिकाको बजेट विनियोजन विधेयक एन, गाउँपालिका अर्थ सम्बन्धी बनेको विधेयक आर्थिक एन, नीति कार्यक्रम एन र वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। नागरिकमा खबर छ। पश्चिम डायरीमा पर्यवेक्षकले निर्वाचनका समयमा खेल्नुपर्ने भूमिका,
निर्वाचन आचार संहिता एन नियमावलीहरू बनेका छन् मा राज्यका निकायहरू जवाबदेही भएका छन् कि छैनन्, अन्य नागरिकहरूले स्वतन्त्रपूर्वक रूपमा मतदान गर्न पाएका छन् कि छैनन् भन्ने सन्दर्भमा पर्यवेक्षकहरूको महत्त्वपूर्ण भूमिका निर्वाह
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकीका प्रमुख निर्वाचन अधिकृत एवं बाँकी जिल्ला अदालतका जिल्ला न्यायाधीश विष्णु सुवेदीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग प्रादेशिक समिति प्रदेश नम्बर 5 को आयोजनामा हिजो नेपालगञ्जमा भएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख निर्वाचन अधिकृत सुवेदीले पर्यवेक्षकले निष्पक्ष र तटस्थ भएर निर्वाचनको अनुगमन गर्न सुझाव दिनुभयो। निर्वाचन पर्यवेक्षकले दिएका सुझावहरू निर्वाचन सम्बन्धी नीति कानुन र संविधान संशोधन गर्नमा समेत उपयोगी हुने सुवेदीको भनाइ थियो। यता स्थानीय निर्वाचनमा स्वदेशी पर्यवेक्षकले मात्र पर्यवेक्षण गरेकोमा यसपटकको सङ्घ र प्रदेशसभाको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकले समेत पनि पर्यवेक्षण गर्ने भएका छन्। यसैबीच निर्वाचन पर्यवेक्षकले निर्वाचनका समयमा खेल्नुपर्ने भूमिकाका विषयमा सुनौ विभिन्न जिल्लाका निर्वाचन पर्यवेक्षकहरूको भनाइ।
भानु चतुर्वेदी, पर्यवेक्षक एउटा यस्तो आधिकारिक व्यक्ति हुन्छ मतदान भएको दिनको कि उसले चाहिँ निर्वाचन एउटा निष्पक्ष ढङ्गले होइन नियमपूर्वक भइरहेको छ कि छैन, यदि छैन भने त्यसका कार्यतत्त्वहरू के हुन्, त्यसलाई एउटा अवलोकन गर्ने र त्यसको रिपोर्ट चाहिँ आफ्नो केन्द्रीय आधिकारिक व्यक्तिहरूमा पठाउने, यही नै चाहिँ यसको मुख्य भूमिका हो।
मेरो नाम इन्द्रजित प्रसाद हरिजन हो। कुनै किसिमको हामी तटस्थ रहने हो, हाम्रो जिम्मेवारी धेरै हुन्छ, त्यो जिम्मेवारी हामी आफ्नो स्तरमा त्यो वहन गर्छौँ र तटस्थ रहन्छौँ र यथार्थ के हुन्छ त्यसको हामीले चाहिँ सूचना प्रदान गर्छौँ।
मेरो नाम चाहिँ चन्द्रिका भट्टराई। पर्यवेक्षकले गर्ने भने अब्जर्भेसन नै हो, त्यहाँ त्यही हो। हाम्रो इलेक्सनको दिनदेखि लिएर इलेक्सन हुनभन्दा एक महिना अगाडिबाट नै हामीले हरेक कुराको अब्जर्भेसन गर्ने नै हो।
नमस्ते, मेरो नाम पार्वती आचार्य। कुनै ठाउँमा धाँधली रहित भएको हुनसक्छ चुनावहरू, त्यसको बारेमा हामीले चाहिँ रिपोर्टिङ गर्ने काम गर्नुपर्छ।
म नारायण भूषाल। नेपालमा विभिन्न नीतिहरू, नियमहरू, निर्वाचन आचार संहिता ऐन नियमावलीहरू बनेका छन्। मा राज्यका निकायहरू जवाफदेही भएका छन् कि छैनन्, अनि नागरिकहरूले स्वतन्त्रपूर्वक रूपमा मतदान गर्न पाएका छन् कि छैनन् भन्ने सन्दर्भमा पर्यवेक्षकहरूको महत्त्वपूर्ण भूमिका निर्वाह।
म विवेक खड्का, निर्वाचन पर्यवेक्षण समितिका सदस्यहरूको काम सल्लाहकारको काम होइन, उनीहरूले खालि के भइरहेको छ त्यो घटनाको विवरणलाई चाहिँ आयोगलाई आयोगसम्म पुर्याउने र सम्बन्धित निकायसम्म पुर्याउने काम गर्दछ।
बिन्दुजीसी निष्पक्ष तरिकाले त्यहाँ अवलोकन गर्नुपर्छ, अनि कुनै पनि राजनीतिक दलमा सहभागी हुनुहुन्न, प्रचार प्रसार गर्न पाइँदैन।
म सुमन गरे, निर्वाचन आयोग र समग्र निर्वाचन प्रक्रियाले चाहिँ शान्तपूर्ण रूपमा भएको छ कि छैन भनेर चाहिँ त्यो मूल्याङ्कन गर्नलाई पर्यवेक्षकले चाहिँ खासमा त्यो हेर्ने मात्रै हो होइन, पर्यवेक्षकले त्यहाँ गएर कुनै हस्तक्षेप गर्न पनि मिल्दैन र पर्यवेक्षकले यो भएको छ कि छैन भनेर चाहिँ बताउने र त्यो बताए अनुसारको चाहिँ डाटाबाट निकालेर चाहिँ आचार संहिता लागू भएको छ कि छैन यी कुराहरू चाहिँ पर्यवेक्षकले खास हेर्ने गर्छ।
मुगु छायानाथ रारा नगरपालिका नौ मुरमा स्थित माझघट्ट स्वास्थ्य चौकीमा सय अभाव हुँदा बिरामी भुइँमै उपचार गर्न बाध्य छन्। स्वास्थ्य चौकीमा सुरुदेखि नै सय अभाव रहेको थियो। कार्यालय प्रमुख लगायत सरकारवाला निकायले वास्ता नगर्दा स्वास्थ्य चौकी सयविहीन भएको छ। स्वास्थ्य संस्थामा सय नभएपछि अहिले एउटा काठको पलङ बनाइएको छ। पलङमा बिरामी सुताएर भित्तामा काठको लठी गोपेर स्लाइन चढाउने गरिएको छ। भित्तामा अड्काएको स्लाइन पनि कहिलेकाहीँ बिरामीकै शरीरमा खस्ने गरेको स्थानीय बताउँछन्। कहाली लाग्दो अवस्थामा स्वास्थ्य चौकी गुज्रिरहेको बताउँदै धनसिंह रोकायले भन्नुभयो, यस्तो दयनीय अवस्थाको स्वास्थ्य चौकीबाट हामीले कसरी सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा पाउने? आजको नागरिक पश्चिमेलीमा सुमन मल्लले लेख्नु भएको छ।
बाँकेको कोहलपुर खजरास्थित कर्णाली डिस्लरीलाई खजरा गाउँपालिका एकको वडा कार्यालयले 5,00,000 रुपियाँ जरिवाना तिराएको छ। डिस्लरीले वडा क्षेत्रमा प्रदूषण फोहोर रसायनयुक्त फोहोर पानी फालेको भन्दै जरिवाना बापत वडा कार्यालयले 5,00,000 रुपियाँ जरिवाना तिराएको हो। डिस्लरीले तिरेको जरिवाना बापत बुझाएको 5,00,000 रुपियाँबाट राधापुरमा 1 किलोमिटर सडक मरम्मत भइरहेको वडा अध्यक्ष सुमन मल्लले बताउनुभयो। उता गत वर्ष यता बाढीबाट प्रभावित राप्ती सुनारीमा छाला र टाउकोमा बिरामी अत्याधिक भेटिएका छन्। हिजो बिहिबार बाढी प्रभावित क्षेत्र राप्ती सुनारी छामा विशेषज्ञ चिकित्सक सहितको टोलीले आयोजना गरेको स्वास्थ्य शिविरमा यस्तो रोगीहरू भेटिएको खबर नागरिकमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ। यता जुम्लामा बालबालिकाको भविष्य सुधार्ने अभिभावकको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। स्कुलमा गएर शिक्षकलाई सचेत गराउने र विद्यालयको रेखदेख र संरक्षण गर्ने दायित्व पनि अभिभावकको हो। तर लार्मी गाउँ स्थित नारायण प्राविमा भने अभिभावकको खराब बानीका कारण बालबालिका खुल्ला आकाशमुनि भुइँमै पढ्न बाध्य छन्। आजको नागरिकमा डिबी बुढाले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। घर घरमा मत माग्न पुगेका उम्मेद्वारलाई मतदाताको प्रश्न के छ भन्ने विषयमा यो साताको नागरिक मत केन्द्रित रहेको छ। सुनौ बर्दियाका नन्दराम खड्काको विचार।
के भन्छु भने आज ढाँटेर जान्छौ, भोलि फर्केर आउँदैनौ। आज पाउमा पनि शिर राख्छौ, भोलि नमस्कार गरे पनि तिमी फर्केर हात उठाउँदैनौ। तिमीहरू विकास त पऱ्यो, आफै पनि काठमाडौँतिर घर बनाऊ बस, हामीलाई बडुमा हेर नफसाऊ प्रभु भन्छु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आजबाट कर सप्ताह सुरु, पहिलो दिन प्रभात फेरी गरिँदै व्यवसाय दर्ताबारे अनुगमन र कार्यवाही गर्दै राजस्व कार्यालय।
पहाडी जिल्लामा उम्मेद्वारमाथि श्रृङ्खलाबद्ध आक्रमणले सुरक्षा चुनौती बढ्दो, प्रहरीद्वारा सुरक्षा चुनावी संयन्त्र उच्च सतर्कता।
बाँकेका सिख समुदायद्वारा पहिचान दिनेलाई मतदान गर्ने भनाई, बाढी पीडितलाई निर्वाचनले छोएन, सुरक्षित बासको माग।
र प्रदेश नम्बर 5 चुनाव जित्न उम्मेद्वारको नजर थारू समुदायतर्फ केन्द्रित, चित्त नबुझेको भन्दै दैलेख भैरवी गाउँपालिकामा बहुमत सदस्यबाट छुट्टै गाउँसभा।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौँ। आज मङ्सिर 1 शुक्रबार नोभेम्बर 17 तारिक, आजदेखि कर सप्ताह सुरु। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।